यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेपालीहरूको महान चाड बडादशी अन्तर्गत आज महाअष्टमी पर्व मनाइँदै आज 2,846 जना कोरोना संक्रमण मुक्त। देशभर 2,225 जना संक्रमित, थप 13 जनाको मृत्यु। कोरोना भाइरसको लक्षण सहितका बिरामीको निशुल्क परीक्षण तथा उपचार गर्ने कर्णाली प्रदेश सरकारको निर्णय। माटोको ढिस्कोले पुरिएर जाजरकोटमा 2 जना र कपिलवस्तुमा पोखरीमा डुबेर 2 जनाको मृत्यु। र अफगानिस्तानको गजनी प्रान्तमा बम आक्रमण, कम्तीमा 9 जनाको मृत्यु। समाचार अब विस्तारमा। नेपालीहरूको महान चाड बडादशैंको 8औं दिन आज महाअष्टमी पर्व हर्षोल्लासपूर्वक शक्ति स्वरूपा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा तथा दशैंघरमा वैदिक विधिपूर्वक दुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पूजा आराधना गरिन्छ। घर घरमा राखिएका वा कल कारखानामा रहेका हात हतियारलाई धोई पखाली आजै महादेवी दुर्गाको हतियारको रूपमा स्थापना गरी पूजा गर्ने गरिन्छ। आज मध्यरातमा बलिसहित कालरात्रीको पूजा गर्ने प्रचलन रहिआएको छ। बडादशीको अवसर पारेर राजधानीको बसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ। आजदेखि कोजाग्रत पूर्णिमासम्म बिहान 9 बजेदेखि 11 बजेसम्म भौतिक दूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारी घरका गौतम रत्न साक्यले जानकारी दिनुभयो। आज थप 2,846 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको कुल संख्या 1,08,334 पुगेको र संक्रमण मुक्त हुने दर 69.78% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देशभरका विभिन्न अस्पताल, संस्थागत आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा गरी जम्मा 46,057 जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी कोरोना भाइरसबाट आज काठमाडौँ उपत्यकाका 1,110 जना सहित थप 2,225 जना संक्रमित भएका छन्। आज काठमाडौँमा 832, ललितपुरमा 176 र भक्तपुरमा 102 जना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म 13,80,862 नमूना परीक्षण गर्दा जम्मा 1,55,233 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना भाइरसबाट आज थप 13 जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म 842 जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेश सरकारले कोरोना भाइरसका लक्षण सहितका बिरामीको निशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रस्तावमा प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले लक्षण सहितका सबै बिरामीको परीक्षण तथा उपचार निशुल्क गर्ने निर्णय गरेको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता विमला केसीले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले भोलि राति 12 बजेदेखि प्रदेश सभाको 6औं अर्थात वर्षीय अधिवेशन अन्त गर्ने प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय पनि गरेको प्रवक्ता केसीले बताउनुभयो। जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ। डाक्टर भट्टराईले आज ट्वीट गर्नुहुँदै आफू र पत्नी यमीको कार्तिक 7 गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको र आफूहरू चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा रहेको उल्लेख गर्नुभएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सील गरिएको छ। यस्तै देहीमाण्डौ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ। पाटन स्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सील गर्ने निर्णय गरिएको नगर प्रमुख केशव बहादुर चन्दले बताउनुभयो। यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाउनुका साथै आज बिहान 10 बजेदेखि भोलि आइतबार अपरान्ह 4 बजेसम्म पाटन बजार क्षेत्र सील गरिएको छ। विभिन्न अस्पतालमा उपचार गरिरहेका कोविड 19 का संक्रमितहरूको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ। शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी विराट नोबल अस्पताल र धरानस्थित बीपी मेमोरियल अस्पतालमा उपचाररत 13 संक्रमितको अवस्था गम्भीर बनेका कारण प्लाज्मा दानका लागि आह्वान गर्नुभएको हो। उहाँले कोविडका संक्रमितहरू निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको बिरतामोड शाखामा रहेको प्लाज्मा ब्याङ्कमा आएर निशुल्क दान गर्न आग्रह गर्नुभयो। उहाँले प्लाज्मा ब्याङ्कमा जम्मा भएको प्लाज्मा हालसम्म 8 जनालाई निशुल्क प्रदान गरेको पनि बताउनुभयो। कोरोना भाइरस संक्रमणको जोखिमका कारण सिन्धुली जिल्लाका सबै स्थानीय तहले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर मात्रै दशैं मनाउन नागरिकलाई आग्रह गरेको छ। नागरिकहरू पनि स्थानीय सरकारको आग्रह अनुसार तडक भडक नगरी घरमै परिवारसँग बसेर दशैं मनाइरहेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनारको रिपोर्ट।
वर्ष जस्तै यस वर्ष पनि सिन्धुलीमा दशैंको रौनक छाएको छ। दशैंमा घनकने गीत संगीत घर घरमा राखिएको जमराले गाउँघरमा खुशी ल्याएको छ। तर यस वर्षको दशैंमा कोरोना भाइरस महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड अप्नाएर पर्व मनाउन सिन्धुलीका 9 स्थानीय तहले नागरिकलाई आग्रह गरेको छ। नागरिकहरू पनि यस वर्षको दशैं घरमा नै बसेर मनाउने तयारी गरिरहेका छन्। कमलाबाई नगरपालिका 4 हाउटारका बिजुला बिक
आफै परिवारहरू बस्ने पहिलाको भन्दाखेरि अलि सरल तरिकाले
कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै यस वर्ष शक्तिपीठहरूमा जमरा राख्ने समूहमा जम्मा भएर पिङ खेल्ने बनाउने जस्ता कार्य नागरिकले पनि गरेका छैनन्। कोरोना भाइरस महामारीको बेला संक्रमणको जोखिम बढ्न सक्ने भन्दै यस वर्षको दशैं सामान्य तरिकाले मनाउने बताउनुहुन्छ तीनपाटन गाउँपालिकाका गंगा घिमिरे।
जस्तो मिठो मसिनो परिवार जम्मा भएर खाने सामान्य ठुला बडासँग आशीर्वाद त्यो पनि मास्क नै लगाएर लाउनु पर्छ होला। तडक बडक नगर्ने र गाउँमा पनि सतर्क
मरेन गाउँपालिकाले प्रत्येक ओडाका नागरिकलाई सचेत गराउन र दशैंमा भीड़भाड़ नगर्न ओडा अध्यक्षहरू मार्फत सूचना प्रदान गरिरहेको बताएको छ। गाउँपालिकामा जनजाति समुदायको बाहुल्यता रहेकोले मदिरा सेवन बढ़ी हुने भएकोले पालिकाले त्यसलाई मध्यनजर गर्दै न्यूनीकरणका लागि पहल गरेको बताउनुहुन्छ मरेन गाउँपालिकाका अध्यक्ष पानीराज बमजन।
चाड पर्व भएपछि स्वाभाविक रूपमा चाहिँ मदिरा सेवन हुन्छ, त्यसको न्यूनीकरणको निम्ति पनि हामीले ओडा अध्यक्षजीहरूलाई कार्यपालिकाको टिम सल्लाह गरिएको छ।
मरेन गाउँपालिकाले जस्तै तीनपाटन गाउँपालिकाले पनि नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर भीड़भाड़मा सहभागी नहुने शक्तिपीठहरूको आराधना घरमा नै बसेर गर्ने जस्ता सावधानी अप्नाएर दशैं मनाउन अनुरोध गरेको छ। तीनपाटन गाउँपालिकाको उपाध्यक्ष पदमाया तामाङ
स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर भीड़भाड़मा नगएर घरैमा बसेर बुढापाका आमा बुवाहरूको आशीर्वाद थापेर मनाउन हुन म हार्दिक अनुरोध गर्न चाहन्छु।
यस वर्ष स्वास्थ्य सुरक्षाको साथ दशैं मनाऊ, कोरोना महामारीको संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
जाजरकोटको छेडागाड नगरपालिका 3 दशेरामा माटो खन्दा ढिस्कोले पुरिएर आज 2 मृत्यु भएको छ। मृत्यु हुनेमा छेडागाड 3 30 वर्षीय शीतला जैसी र 16 वर्षीय आरती दाहाल रहेका छन्। घाइते 2 हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको छ। कपिलवस्तुमा पोखरीमा डुबेर 2 मृत्यु भएको छ। कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर 5 रहेको मटखनवा पोखरीमा डुबेर 32 वर्षीय अशोक कुमार पाठक र 26 वर्षीय करमहंस पाठकको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ। आज पूजाको लागि पोखरीमा कमलको फूल टिप्न गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नली यौनजन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौं, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजूरी लिए करनी गरेमा पनि जबरजस्ती करनी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्मकैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ।
ख्याल गर्नुहोस्, जबरजस्ती करनी गर्ने उद्देश्यले आक्रमण गर्ने वा जबरजस्ती करनी गर्ने व्यक्तिलाई पीड़ितले आफ्नो बचाउका लागि तत्काल प्रतिवाद गर्दा त्यस्तो व्यक्तिको ज्यान गएमा पनि अपराध हुँदैन।
जबरजस्ती करनीको बारेमा थाहा पाउने जोसुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब बाँकी समाचार। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले श्रम र उत्पादन गर्ने किसानको न्यूनतम बचत हुन नसकेसम्म कृषि क्षेत्र अगाडि बढ़न नसक्ने बताउनु भएको छ। रूपन्देहीमा आज उद्योग व्यापार संगठनको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भूषालले सरकारले कृषि क्षेत्रमा आधारित भएर किसानमुखी योजना बनाइरहेको बताउनुभयो। नेपालमा किसानले उत्पादन बढ़ाउन नपाउँदासम्म उद्योग अगाडि बढ़न नसक्ने बताउनुहुँदै मन्त्री भूषालले कृषिको समस्या समाधान गर्न नसकेसम्म कृषि क्षेत्रका उद्योगले खुट्टा टेक्न नसक्ने उल्लेख गर्नुभयो। कानूनी रूपमै बालिकाको विवाहका लागि न्यूनतम 20 वर्षको उमेर तोकिए पनि नेपालमा अझै 41% बालिका र 11% बालकहरूको बाल विवाह हुने गरेको तथ्याङ्क छ। बाल विवाह रोक्नका लागि तनहु जिल्लामा भने स्थानीय तह र गैर सरकारी संस्थाको पहलमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी देखिएका छन्। तनहुबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
नेपालमा बालकको तुलनामा बालिकाहरूको विवाह 18 वर्ष नपुग्दै हुने गरेको एक अध्ययनबाट देखिएको छ। सरकारले यस सम्बन्धी मुलुकी संहिता लागू गरे पनि बाल विवाह भने रोकिएको छैन। तनहुको शुक्ला गण्डकी नगरपालिकामा बाल विवाह रोक्न ओडा र गैर सरकारी संस्थाको पहलमा बाल विवाह मुक्त ओडा घोषणा गरिएको छ।
बाल विवाह पनि हाम्रो एउटा सामाजिक अपराधको रूपमा थियो। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 9 त्यो अन्त्य भएको जानकारी गराउँदछ।
विभिन्न सचेतनामूलक कार्यक्रम हित ओडालाई बाल विवाह मुक्त ओडा बनाइएको बताउँदै बाल विवाह रोक्न सके हरेक क्षेत्रमा शिक्षित र दक्ष जनशक्ति उत्पादन हुने बताउनुहुन्छ। शुक्ला गण्डकी नगरपालिका ओडा नम्बर 9 ओडा अध्यक्ष लोकनारायण श्रेष्ठ।
राज्यले गरेको कानूनलाई हामीले कार्यान्वयन गर्नुपर्छ। यही कानूनले मानेर हामीले चाहिँ अगाडि बढ्यौँ भने हाम्रो चाहिँ 20 वर्ष मुनिका बाल बालिका भोलि गएर सक्षम अथवा सचेत पढ्नेदेखि लिएर हरेक क्षेत्रमा प्रतिनिधित्व गर्ने पनि एउटा सक्षम व्यक्ति आउँछ नि त।
बाल विवाहका कारण महिला प्रजननमा प्रत्यक्ष असर परेको देखिन्छ भने महिला हिंसामा पनि वृद्धि हुने गरेको छ। विशेष गरेर तनहुमा दलित र कुमाल समुदायमा बढी हुने बाल विवाहले किशोरीहरूमा शारीरिक र मानसिक सँगै विभिन्न समस्या हुने गरेको गणेशा हरियोवन कार्यक्रमकी सहजकर्ता सुमित्रा पौडेल बताउनुहुन्छ।
किशोरीहरूको चाहिँ प्रजनन स्वास्थ्यमा बढी समस्याहरू देखिने जसले गर्दा घरेलु हिंसा पनि बढेको महिला किशोरी बाल बालिकामा चाहिँ त्यसको नकारात्मक असर परेको हुनाले बाल विवाह न्यूनीकरणमा हामी सबै जुट्नु पर्छ।
गरिबी, पर्याप्त जनचेतनाको अभाव, कतिपय सांस्कृतिक परम्पराका कारण हुने गरेका बाल विवाह रोक्न सबै पक्ष एकजुट भएर लागि पर्नु पर्ने नेकपा शुक्ला गण्डकीका नेता मुक्तिनाथ तिमेल सेनाले बताउनुभयो।
विभिन्न संस्कारहरूले पनि हामीलाई त्यो खालको बनाएको थियो र अहिले विकासको क्रमले सुधार गर्दै लाग्ने अभियानमा यो वडाले गर्यो, यो कर्मशः विस्तार हुँदै जान्छ।
नयाँ मुलुकी संहिताले विवाहका लागि न्यूनतम 20 वर्ष उमेर तोकेको छ। नेपालमा अझै पनि 41% बालिका र 11% बालकको बाल विवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदन छ। कानून अनुसार बाल विवाह गराइएमा 3 कैद र जरिवानाको नियम बनाइएकाले व्यवहारमा कडाई गर्न सकिए बाल विवाह हुने समस्याको न्यूनीकरण हुन सक्दछ। अशोक विश्वकर्मा, रेडियो नेपाल तनहुँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको गजनी प्रान्तमा एक बसमा आक्रमण हुँदा कम्तीमा 9 मृत्यु भएको छ। अफगान प्रहरीका प्रवक्ताले तालिबान समूहले सो बम आक्रमण गरेको आरोप लगाएका छन्। तालिबान समूहले भने आक्रमणलाई लिएर हालसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन। गत शुक्रबार मात्रै एमनेस्टी इन्टरनेशनलले यो हप्तामा मात्रै विभिन्न बम आक्रमणमा परि अफगानिस्तानमा 50 नागरिकको मृत्यु भएको जनाएको छ। यसैबीच एमनेस्टी इन्टरनेशनलले अफगानिस्तान नागरिक सुरक्षामा असफल भएको जनाएको छ। विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा आज एकै दिन 83,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ लहर शुरू भएपछि आजको संक्रमित संख्या सबैभन्दा उच्च हो। विश्व स्वास्थ्य संगठनले पनि उत्तरी मुलुकहरू उच्च जोखिममा रहेको चेतावनी दिएको छ। अमेरिकामा कुल संक्रमितको संख्या 87,52,000 नाघिसक्दा 2,29,317 जनाको मृत्यु भएको छ। दोस्रो संक्रमित मुलुक भारतमा कुल संक्रमितको संख्या 78,14,094 पुगेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि 1,18,000 पुग्न लागेको छ। त्यस्तै तेस्रो संक्रमित मुलुक ब्राजिलमा हालसम्म 53,55,700 संक्रमित नागिसक्दा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 1,17,992 पुगेको छ। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,50,000 नागेको छ। कोरोना महामारीका बीच अमेरिकामा सुरक्षा सावधानीका विषयमा एकमत हुन नसकेका बेला एक अध्ययन संस्थाले प्रत्येक अमेरिकी जनताले मास्क लगाउने कार्यलाई गम्भीर रूपमा नलिने हो भने अबको 3 महिनाभित्रमा 5,00,000 व्यक्तिले ज्यान गुमाउन सक्ने तर्फ सचेत गराएको छ। स्वास्थ्य सम्बन्धी एक संस्थाले गरेको पछिल्लो आकलनमा जाडोको बेला नागरिकहरू गुम्सिने कोठामा बस्ने गर्दा कोरोनाको संक्रमण तीव्र हुन सक्ने भन्दै कोठामा पर्याप्त हावा पुग्नुपर्नेमा पनि जोड़ दिइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले कोविड 19 विरूद्धको लड़ाई आगामी वर्षको मध्यसम्म हुन सक्ने बताउनु भएको छ। संक्रमितहरू बढ़ेर 10,00,000 नागिसकेको फ्रान्समा दैनिक 40,000 दरले नयाँ संक्रमितहरू थपिएर अहिलेसम्मकै उच्च वृद्धिको बिन्दुमा संक्रमण पुगेको छ। रसिया, पोल्याण्ड, इटाली र स्विजरल्याण्डमा पनि संक्रमितहरूको वृद्धिदर अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाले युरोपलाई झन बढ़ी गाज्दै गएकोमा चिन्ता व्यक्त गरेको छ। विश्वभर अहिलेसम्म 4,25,00,000 संक्रमित भइसकेका छन् भने 11,50,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। चीनका राष्ट्रपति सी चीन फिङले चीन युद्धसँग नडराउने बताउनु भएको छ। चिनिया सेना कोरियाई युद्धमा होमिएको 70 वर्ष पुगेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले चीन उसको सम्पूर्ण सुरक्षा सम्प्रभुता र विकासमा कसैको हस्तक्षेप स्वीकार गर्न नसक्ने बताउनु भएको छ। अमेरिकासँगको सम्बन्ध नराम्ररी बिग्रिएको अवस्थामा सुरक्षा अधिकारी माझ बोल्ने क्रममा राष्ट्रपति सीले कसैको हैकमा दादागिरी अब चल्न नसक्ने भन्दै उहाँले त्यस्तो परिस्थिति उत्पन्न भए उसको अन्त्य हुने चेतावनी समेत दिनुभयो। विवादित भूमि नागोर्नो कारावाहको विषयलाई लिएर अर्मेनिया र अजरबैजान बीच जारी युद्धले भयानक रूप लिने डर पैदा भइरहेका बेला अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले दुवै देशका विदेश मन्त्रीसँग छुट्टा छुट्टै भेटघाट गर्नुभएको समाचार छ। यसअघि रसियाको पहलमा भएको युद्ध विराम केही समय बित्न नपाउँदै भाँडिएको अवस्थामा अमेरिकाको पहलमा हुन लागेको शान्ति प्रयास पनि सफल हुनेमा शंका व्यक्त गरिएको छ। गिनीका राष्ट्रपति अल्फा कोण्डो तेस्रो कार्यकालका लागि विजयी हुनुभएको घोषणा भएसँगै विपक्षी समूहले राजधानी कोनाक्रो सहितका शहरमा विरोध प्रदर्शन शुरू गरेको छ। गिनीमा राष्ट्रपति कार्यकाल दुई पटकमा सीमित भए पनि सत्तारूढ़ दलले संविधान संशोधन गरेर राष्ट्रपति कोण्डेलाई तेस्रो कार्यकालका लागि पनि बाटो खुल्ला गरेदेखि नै विपक्षीहरूले कोण्डेलाई चुनाव नलड्न दबाव दिँदै आएका थिए। 82 वर्षीय राष्ट्रपति कोण्डेले अत्याधिक मत ल्याई चुनाव जितेको खबर आएदेखि आन्दोलित भएको विपक्षी समूहले ठाउँ ठाउँमा गोली समेत चलाएको समाचार छ। अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसले प्रभावित नेपालको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतका विषयमा रणनीतिक रूपमा अगाडि बढ़ने तयारीमा आफू लागेको बताउनुभयो। अर्थमन्त्री पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरूलाई सच्याउनु आवश्यक भएकोमा पनि जोड़ दिनुभयो। कतिपय कानूनी प्रबन्धका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकाले त्यस्ता कानूनहरूलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो। रूपन्देहीमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति 93% पूरा भए पनि बाँकी 7% काम विदेशी कामदार नआउँदा ढिलो भएको छ। अबको काम विदेशी प्राविधिकले मात्र गर्ने भएको र उनीहरू सहज रूपमा आउने वातावरण नहुँदा काममा ढिलाइ भएको विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिनुभयो। हाल विमानस्थलमा विद्युतीय काम, फिनिसिङ र उपकरण जडानको काम भने भइरहेको छ। त्यसबाहेक पेरिमिटर सड़क निर्माणको काम 265 जना कामदारबाट भइरहेको आयोजनाले जनाएको छ। विदेशी कामदार आउन साथ बढ़ीमा तीन महिनामा काम पूरा हुने आयोजनाले दावी गरेको छ। अलैची खेतीमा उत्साहित भएर लागेका बागलुङको गलकोट क्षेत्रका किसान यति बेला निराश भएका छन्। धान फल्ने खेत समेत मासेर अलैची खेतीको विस्तार गरेका कृषकले अलैचीको उचित मूल्य नपाउँदा निराश भएका हुन्। अधिकांश किसानले गत वर्ष उत्पादित अलैची समेत बिक्री नहुँदा गोदाममै थन्काउनु परेको बताएका छन्। सात वर्ष अघि ताराखोलाका शिक्षक इन्द्रबहादुर रोक्काले आफ्नो चार रोपनी जग्गामा अलैची खेती विस्तार गर्दा सुकेको अलैची प्रति किलो 2,500 घरबाटै बिक्री भएको थियो। अलैचीको मूल्य देखेर रोक्का सहित स्थानीय किसानहरूले अलैची खेती विस्तार गरे पनि उत्पादित अलैचीले हाल मूल्य नपाउँदा अधिकांश किसान चिन्तित भएका हुन्। ताराखोला दुई अर्गलका मात्रै 40 भन्दा बढी कृषकले 400 रोपनी क्षेत्रफलमा अलैची खेती गर्दै आएका छन्। सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाका कृषकहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन्। बेमौसमी तरकारी खेती गर्दा तरकारीले राम्रो मूल्य पाउने र बजारको पनि अभाव नहुने गरेको कालीमाटी गाउँपालिका दुईकी कृषक खुमा भण्डारीले जानकारी दिनुभयो। बेमौसमी तरकारी खेती गर्न थालेपछि एक वर्षको बीचमा सबै खर्च कटाएर 2,00,000 आमदानी भएको किसान पंगालीले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश एकमा सामान्य तथा प्रदेश दुई बागमती र गण्डकी प्रदेशमा आंशिक बदलिरही प्रदेश एकका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 13.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.1 डिग्री सेल्सियस, न्यूनतम 14.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको महान चाड़ बड़ादशी अन्तर्गत आज महाअष्टमी पर्व मनाइँदै आज 2,846 जना कोरोना संक्रमण मुक्त, देशभर 2,225 जना संक्रमित, थप 13 जनाको मृत्यु। कोरोना भाइरसको लक्षण सहितका बिरामीको निशुल्क परीक्षण तथा उपचार गर्ने कर्णाली प्रदेश सरकारको निर्णय। माटोको ढिस्कोले पुरिएर जाजरकोटमा दुईजना र कपिलवस्तुमा पोखरीमा डुबेर दुईजनाको मृत्यु र अफगानिस्तानको गजनी प्रान्तमा बम आक्रमण, कम्तीमा 9 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।